ہر شخص کے ساتھ ایک ہمزاد بھی پیدا ہوتا ہے، جب انسان پیدا ہوتا ہے تو اس کے ساتھ ایک ہمزاد بھی پیدا ہوتا ہے، اور یہ ہمزاد جن ہوتا ہے اور یہ کافر ہوتا ہے۔ کون سی مدد ہے جو جن سے لینا جائز ہے اور کون سی مدد ہے جو جن سے ہم نہیں لے سکتے؟ دیمک اس لاٹھی کو چاٹتی رہی، حضرت سلیمان علیہ السلام کا جسم مبارک نیچے تشریف لے آیا۔ پیارے ویورز، ہماری ویب سیریز دا ہیڈن ورلڈ میں آپ کو خوش آمدید کہتے ہیں۔ آج کے ایپیسوڈ میں ہم جس ٹاپک پر بات کرنے جا رہے ہیں وہ بہت دلچسپ ہے اور بہت اہم بھی ہے، اس کا سیکھنا بھی ضروری ہے ان باتوں کا، کیونکہ آج کے ٹاپک کے حوالے سے عموماً لوگوں کے ذہنوں میں بہت سارے سوالات ہوتے ہیں۔ ہو سکتا ہے کہ آپ کے ذہنوں میں بھی کچھ سوال ہوں۔ تو سب سے پہلے ہم اسٹارٹ لیتے ہیں ایک واقعے سے، حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے دور خلافت کا یہ واقعہ ہے کہ ایک کاروان حج کے لیے نکلا تو راستے میں ایک مقام پر اسے پیاس لگی، لہذا وہ پانی پینے کے لیے ایک جگہ رکے، لیکن وہاں پانی کھارا تھا، سلائن تھا۔ کچھ لوگوں نے کہا ہمیں یہ پانی نہیں پینا چاہیے کیونکہ ہمیں ڈر ہے کہ کہیں اس پانی کی وجہ سے ہمیں نقصان نہ ہو جائے۔ چنانچہ ان لوگوں نے وہاں سے پانی نہیں پیا اور آگے چل پڑے۔ چلتے رہے چلتے رہے، شام ہو گئی، پانی نہیں مل سکا۔ ایک دوسرے سے کہنے لگے کاش اس کھارے پانی سے اس نمکین پانی پر ہی گزارا کر لیتے، پانی تو مل جاتا۔ پھر یہ لوگ چلتے رہے آگے اور یہاں تک کہ کھجور کے درخت کے پاس پہنچ گئے۔ اچانک وہاں ایک کالا اور موٹا آدمی ان کے سامنے آ گیا اور اس نے کہا کہ کاروان والوں، میں نے نبی کریم علیہ الصلوۃ والسلام سے سنا ہے کہ جو شخص اللہ پاک اور قیامت کے دن پر ایمان رکھتا ہے اسے چاہیے کہ وہ مسلمان بھائیوں کے لیے وہی پسند کرے جو اپنے لیے پسند کرتا ہے، اور مسلمان بھائیوں کے لیے وہ چیز ناپسند کرے جو اپنے لیے ناپسند کرتا ہے۔ لہذا تم لوگ یہاں سے چلے جاؤ، اور جب تم ایک ٹیلے تک پہنچو گے تو اپنی رائٹ سائڈ مڑ جانا، وہاں تمہیں پانی مل جائے گا۔ جب اس نے اپنی بات مکمل کی تو ہم لوگوں میں سے ایک نے کہا کہ اللہ کی قسم ہمارا خیال ہے کہ یہ شیطان ہے۔ تو دوسرے شخص نے فوراً جواب دیا نہیں، یہ شیطان نہیں ہے، شیطان اس ٹائپ کی بات نہیں کرتا، یہ مجھے کوئی مسلمان جن معلوم ہوتا ہے۔ بہرحال وہ لوگ چل پڑے اور جس جگہ کے بارے میں اس جن نے بتایا تھا وہاں پہنچ گئے اور دیکھا تو وہاں پانی موجود تھا، یعنی ان کو پانی مل گیا۔ اس طرح ان مسلمانوں کی پیاس کا انتظام ہوا۔ اور یہ سب ہوا کیسے؟ وہ جن نے اس کی مدد کی، اور جن کی مدد سے ان کو راستے کا پتہ چلا۔ کاروان اس مقام پر پہنچ گیا جب پانی تھا۔ پیارے ویورز، آپ کو ممکن ہے کہ اس آج کے ٹاپک کا کچھ اندازہ ہوا ہوگا، جی ہاں، کہ جن نے مدد کی مسلمانوں کی، ایک کاروان کی، آیا آپ جن سے مدد لینا جائز ہے یا ناجائز ہے؟ آج کا ٹاپک ہماری اسی کے متعلق ہے اور کئی معلومات ہیں اس کے اندر، کہ کیا جن مدد کر سکتے ہیں، کیا ہم جن کی مدد لے سکتے ہیں، کون سی مدد ہے جو جن سے لینا جائز ہے اور کون سی مدد ہے جو جن سے ہم نہیں لے سکتے۔ تو آج کے ایپیسوڈ کو آگے بڑھاتے ہوئے سب سے پہلے بہت بڑے محدث، بہت بڑے عالم شاہ امام احمد رضا خان علیہ رحمۃ الرحمان کی بہت پیاری کتاب جو فتاوی پر مشتمل ہے، فتاوی رضویہ کا ایک فتویٰ آپ کی خدمت میں پیش کروں گا، ہم سب کے لیے ضروری ہے۔ آپ اپنے فتاوی میں فرماتے ہیں حاضرات کر کے معطلان جن سے پوچھتے ہیں، کیا پوچھتے ہیں؟ فلاں مقدمے میں کیا ہوگا، فلاں کام کا انجام کیا ہوگا؟ امام اہل سنت شاہ امام احمد رضا فرماتے ہیں ایسا پوچھنا اس سے حرام ہے۔ پھر آپ مزید آگے فرماتے ہیں کہ جن سے یہ بات جو پوچھی جا رہی ہے نا، یہ غیب کی بات ہے۔ فرماتے ہیں آپ کہ جن غیب سے نرے جاہل ہیں، انہیں غیب کی بات نہیں پتا، ان سے آئندہ کی بات پوچھنا عقلاً حماقت اور شرن حرام، اور ان کی غیب دانی کا اعتقاد ہو تو پھر یہ کفر ہے۔ سیدی امام اہل سنت کے اس فتوے سے پتہ چلا کہ جنات سے اس طرح کی مدد حاصل کرنا کہ جس سے فیوچر کے بارے میں چیزیں پوچھی جائیں، غیب کی باتیں پوچھی جائیں، مستقبل کے حالات معلوم کیے جائیں، یہ بالکل حرام اور ناجائز ہے۔ مزید امام اہل سنت فرماتے ہیں کہ شریعت کا یہ حکم ہے کہ اگر کسی کا عقیدہ یہ ہو، اسے یقین ہو کہ جن فیوچر کے بارے میں جانتا ہے، اس سے وہ شخص کافر ہو جائے گا، ایمان سے ہاتھ دھو بیٹھے گا، کیونکہ جنات کو غیب کا علم نہیں ہے، کیونکہ اللہ پاک نے جنات کو علم غیب کے نہ ہونے کو اپنی کتاب قرآن میں بیان فرمایا ہے۔ حضرت سیدہ داؤد علیہ السلام نے بیت المقدس کی تعمیر کی اور اس کی تعمیر کا آغاز کیا اور اس کی بنیاد اس مقام پر رکھی جہاں سیدنا موسیٰ علیہ السلام نے اپنا خیمہ لگایا تھا، اپنا ٹینٹ لگایا تھا۔ تو اس عمارت کو پورا ہونے سے قبل سیدنا داؤد علیہ السلام کی وفات کا وقت قریب آ گیا، تو آپ نے اپنے بیٹے سیدنا سلیمان علیہ السلام کو اس کام کو مکمل کرنے کی وصیت فرمائی۔ سیدنا سلیمان علیہ السلام نے جنوں کی ایک جماعت کو اس کام پر لگایا، کیونکہ جنات پر بھی حضرت سلیمان علیہ السلام کی حکومت تھی، جنات عمارات کو تعمیر کرتے اور مسلسل کام کرتے رہتے۔ اب کام میں صرف ایک سال باقی رہ گیا تھا اور حضرت سلیمان علیہ السلام کے انتقال کا وقت قریب آ گیا۔ آپ نے غسل فرمایا، نئے کپڑے پہنے، خوشبو لگائی اور اس طرح تشریف لائے اور آپ نے اسٹک پر ٹیک لگایا، جس کو اسا کہتے ہیں، اس پر ٹیک لگا کر آپ کھڑے ہو گئے۔ اسی حالت میں ملک الموت علیہ السلام نے آپ کی روح قبض کر لی۔ آپ اسٹک پر ٹیک لگائے ہوئے ہیں اور آپ کی روح قبض کر لی گئی۔ پہلے تو جنوں کو رات میں فرصت مل جاتی تھی کہ رات میں آپ تشریف لے جاتے تھے، مگر اب آپ وہیں کھڑے ہیں، حالانکہ آپ انتقال کر چکے ہیں، اور جنات یہ سمجھ رہے ہیں کہ آپ موجود ہیں، آپ حیات ہیں۔ اب جنات دن میں بھی کام کر رہے ہیں، اب جنات رات میں بھی کام کر رہے ہیں، اور کسی کو ہمت نہیں تھی کہ وہ سلیمان علیہ السلام سے کوئی جن یہ کہتا کہ ہمیں چھٹی مل جائے۔ اور ان کو یہ بات بھی معلوم تھی کہ حضرت سلیمان علیہ السلام بہت کثرت سے عبادت کرتے تھے اور آپ عرصہ دراز تک ایک وقت میں کھڑے رہتے تھے۔ جی ہاں، جن کے گروپس کو یہ بات معلوم تھی، بعض اوقات آپ ایک ایک مہینے کھڑے رہتے تھے۔ اس لیے جنات مسلسل کام کرتے رہے اور تعمیرات کرتے رہے۔ پھر خدا کا کرنا ایسا ہوا کہ وہ جو اسا تھا، وہ جو لاٹھی تھی، اس کو دیمک نے کھانا شروع کیا۔ اب دیمک اس لاٹھی کو چاٹتی رہی، کھاتی رہی، یہاں تک کہ وہ لکڑی کھا گئے اور حضرت سلیمان علیہ السلام کا جسم مبارک نیچے تشریف لے آیا۔ اب جنات کو پتہ چل گیا کہ آپ کا انتقال ہو گیا ہے۔ قرآن مجید میں اللہ کریم نے اس واقعے کو ان لفظوں میں بیان فرمایا کہ پھر جب ہم نے اس پر موت کا حکم بھیجا، جنوں کو اس کی موت نہ بتائی مگر زمین کی دیمک نے کہ اس کا عصا کھاتی تھی، پھر جب سلیمان علیہ السلام زمین پر آیا، جنوں کی حقیقت کھل گئی۔ اگر غیب جانتے ہوتے تو وہ اس خواری کے عذاب میں نہ ہوتے۔ اس واقعے سے معلوم ہوا کہ اگر جنات غیب جانتے تو وہ اتنی مشقت کیوں کرتے، اتنی محنت کیوں کرتے؟ انہیں تو پتہ چل جاتا کہ حضرت سلیمان علیہ السلام کا انتقال ہو گیا ہے، مگر سلیمان علیہ السلام کا انتقال تو ہو چکا تھا، جنات کو نہیں معلوم تھا۔ ایک سال تک وہ اپنے عصا پر کھڑے رہے۔ یہاں یہ بات بھی ہمیں معلوم ہوئی کہ اللہ کے نبی جو ہوتے ہیں، ان کو زمین کی مٹی نہیں کھاتی، وہ زندہ ہوتے ہیں اور وہ عام انسانوں کی طرح ان کی موت نہیں ہوتی۔ اچھا، یہاں بعض ذہنوں میں یہ سوال پیدا ہو سکتا ہے اور آتا بھی ہوگا خیال کہ پھر جنات جو ہیں وہ ماضی کی خبریں کیسے بیان کر دیتے ہیں؟ یہ ہوتا ہے، بعض اوقات وہ کامیاب ہو جاتے ہیں۔ مثلا آپ کو 10 سال قبل سخت بخار ہو گیا تھا، یا آپ 15 سال قبل فلاں قبرستان میں گئے تھے اور ڈر گئے تھے، یا آپ کے بچے کو سر پر چوٹ آ گئی تھی۔ یہ سب باتیں ذہنوں میں آتی ہیں اور یہ جنات بیان بھی کر دیتے ہیں۔ ویورز، یہاں ایک دلچسپ بات یہ ہے کہ جنات کو یہ باتیں پتہ کیسے چلتی ہیں، اس بارے میں بھی علماء نے اپنی کتابوں میں لکھا ہے۔ وجہ یہ ہے کہ جنات ماضی کی وہ باتیں اپنے ہمزاد سے پوچھ لیتے ہیں۔ ہر شخص کے ساتھ ایک ہمزاد بھی پیدا ہوتا ہے، جب انسان پیدا ہوتا ہے تو اس کے ساتھ ایک ہمزاد بھی پیدا ہوتا ہے، اور یہ ہمزاد جن ہوتا ہے اور یہ کافر ہوتا ہے، और हर वक्त साथ रहने की वजह से उसको ये बातें याद रहती हैं। अब मैं आपको हमजात के बारे में एक वाकया सुनाता हूँ। पहले तो मैंने आपको ये बताया कि जिन्नात जो है ना वो हमजात से ये बातें ले लेते हैं। पहले वाकया सुने फिर हमजात के बारे में मजीद हम बातें आगे करते हैं। वाकया यूं है कि एक मरतबा हज्जाज बिन यूसुफ के सामने एक शख्स को लाया गया जिसके बारे में लोग कहा करते थे कि ये जादूगर है। तो हज्जाज ने इससे पूछा कि क्या तुम जादूगर हो? उसने कहा नहीं। तो हज्जाज ने कुछ कंकरियां ली और इसको गिन ली, उस कंकरियों को गिन लिया उसने, अपनी मुट्ठी में बंद किया और पूछा कि मेरे हाथ में कितनी कंकरियां हैं? तो उसने कहा इतनी कंकरियां हैं। फिर हज्जाज ने उस कंकरियों को फेंक दिया। इस बार हज्जाज ने फिर कंकरियां ली मगर उसको गिनी नहीं, काउंट नहीं की और वैसे ही मुट्ठी बंद कर ली और फिर उससे पूछा मेरे हाथ में कितनी कंकरियां हैं? उसने कहा मैं नहीं जानता। हज्जाज ने कहा तुम्हें पहले इसकी तादाद कैसे मालूम हुई और दूसरी मर्तबा तुम क्यों ना बता सके? तो वो कहने लगा पहली की तादाद आप जानते थे तो आपके हमजात को इल्म हो गया, फिर आपके हमजात ने मेरे हमजात को बता दिया और दूसरी मर्तबा जब आप ही को नहीं मालूम था तो आपके हमजात को भी इसका इल्म नहीं हुआ, इसलिए मेरे हमजात को भी इसकी खबर नहीं हुई तो मुझे इसका इल्म ना हो सका। हमजात की बात चल निकली है तो इसके बारे में कुछ डिटेल जान लीजिए। हमजात कौन होता है? बहुत बड़े मुस्तनद आलिम जिनके हवाले हम पहले भी देते आए हैं, शाह इमाम अहमद रजा खान फरमाते हैं हमजात शैतान की एक किस्म है। ये वो शैतान है जो हर वक्त आदमी के साथ रहता है और वो हमेशा काफिर रहता है सिवाय उस हमजात के जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में था और हुजूर की बाबरकत सोहबत से वो मुसलमान हो गया था। जैसे कि एक हदीस में है और इसके रावी हैं सैयदना अब्दुल्ला बिन मसूद रजी अल्लाह तआला, रिवायत करते हैं कि नबी पाक अलैहि सलाम ने फरमाया लोगों तुम में कोई शख्स नहीं कि जिसके साथ हमजात जिन और हमजात फरिश्ता ना हो। लोगों ने अर्ज किया या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या आपके साथ भी है? इरशाद फरमाया हां मेरे साथ भी है लेकिन अल्लाह पाक ने मेरी मदद फरमाई कि वो मुसलमान हो गया लिहाजा वो मुझे सिवाय भलाई के कुछ नहीं कहता। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का हमजात वो मुसलमान हो गया था मगर हम सब के साथ जो हमजाद है ना वो काफिर है, वो काफिर जिन है। जब इंसान पैदा होता है, मैंने पहले भी ये बात बताई थी, उसके साथ एक हमजाद पैदा होता है और एक फरिश्ता पैदा होता है और वो हमजाद काफिर होता है। अच्छा आप बाज लोग अपने हमजाद को ये जो आमलीन होते हैं वो काबू में करते हैं, उसको काबू में लाने की कोशिश करते हैं, उससे मदद लेते हैं। तो इमाम अहले सुन्नत फरमाते हैं कि हमजाद को जादू से काबू करना ये शरीयत में हराम है। बाज लोगों के जहन में एक सवाल पैदा होता है कि जिनसे मदद हासिल करना, उनसे पैसे मंगवाना, आया ये जायज है या नहीं? इनको काबू में करना ये जायज है या नहीं? और काबू में करके उनसे लोगों का माल मंगवाना, जिन्नात जाके चोरी करे और चोरी करके उसको माल पेश करे, माल लेकर आए, ये जायज नहीं है, सख्त हराम और कबीरा गुनाहों में से। कुरान पाक में रब करीम फरमाता है वला ताकुलू अम्वालकुम बैनकुम बिल बातिल, यानी और आपस में एक दूसरे का माल नाहक न खाओ। अगर ऐसा माल है कि कोई खजाना दफन है किसी जगह और वो जिन के जरिए मंगवाता है और जिन भी मुसलमान हो, अगर जिन मुसलमान है और खजाना कहीं छुपा हुआ है, किसी की मिल्कियत नहीं है, तो फिर ऐसे पैसे को मंगाकर अच्छे कामों में खर्च किया जा सकता है। मालूम हो आपको? तो जिनों से इस तरह की मदद लेना कि जिससे किसी को नुकसान ना पहुंचे, किसी का माल जाया ना हो और ऐसा माल मिल जाए तो वो दुरुस्त है। जैसे कि आपने शुरू में भी एक वाकया सुना कि जिन्नात ने सफर करने वालों की मदद की और उन्होंने उनसे मदद ले ली। और भी वाकयात मौजूद हैं, सहाबा किराम से भी ऐसे वाकयात मौजूद हैं, औलिया किराम से भी वाकयात मौजूद हैं कि जिन्नात ने उनकी मदद की। इसी तरह का एक वाकया हजरत उबई बिन काब रदी अल्लाह तआला से मिलता है कि आप फरमाते हैं कि एक ग्रुप जो मक्का मुकर्रमा के सफर पर था और रास्ता भूल गया था, उन्होंने बहुत रास्ता ढूंढा मक्का जाने का, रास्ता न मिला, फिर उन्हें ऐसा लगा कि बस अब हम मर जाएंगे और यहां से अब कभी बाहर नहीं निकल सकेंगे, यहां तक कि उन लोगों ने कफन पहन लिए और मौत के इंतजार में लेट गए। अचानक उनके सामने एक जिन आया और कहने लगा, मैं उन जिनों में से बाकी रह गया हूं जिन्होंने अल्लाह पाक के महबूब सल्लल्लाहु अलैहि वसल्लम से कुरान सुना है और मैंने हुजूर अलैहिस्सलाम से यह सुना है कि मुसलमान मुसलमान का भाई है और इसकी रहनुमाई करता है और उसे बेयार और मददगार और बेसहारा नहीं छोड़ता, बल्कि बताता है कि ये पानी है और ये रास्ता है। फिर इस जिन ने इन लोगों को पानी और रास्ते के बारे में बता दिया और इनकी मदद फरमाई। प्यारे व्यूअर्स, कि कौन सी मदद लेना जायज है और कौन सी मदद लेना नाजायज है, कौन सी बात पूछनी गुनाह है और कौन सी बात पूछकर उस पर एतकाद रखना कुफ्र है, ये तमाम बातें हमने इस एपिसोड में आपको बताई, निहायत अहम बातें थी। आप हमारे पिछले एपिसोड को भी मुलाहिजा कर सकते हैं, उसमें भी बहुत सारी अहम बातें हैं, बहुत सारी मालूमात हैं। इंशाल्लाह मजीद मालूमात के साथ एक नए एपिसोड के साथ फिर हाजिर होंगे। उस वक्त तक के लिए इजाजत। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।